जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगन गरी तपाईँ यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यस कार्यक्रमको पुनः प्रसारण तपाईँ शुक्रबार मध्याह सवा 12 बजे पनि सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमाहरूका जीवन भोगाई उहाँहरूका अनुभव यथार्थपरक कहानी अर्थात् आमाहरूका कथाहरू सुन्ने गर्छौँ यस्तै गरेर जीवनको सक्रिय समयको थालनी गर्दै गरेका अथवा सक्रिय जीवन बिताइरहेका छोरीहरूको दैनिकी अनुभूति लक्ष्य अथवा सुन्दर भविष्यका लागि बुनिएका सपनाका सम्बन्धमा छलफल गर्ने गर्छौँ समग्रमा महिलासँग सम्बन्धित विषयमा महिलासँग छलफल गरिने कार्यक्रम हो कार्यक्रम आमाका कथा छोरीका सपना सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो आजका महिलाहरूको अवस्था के छ र समानताका लागि अझै पनि महिलाको स्थिति के हुनु जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा मसँग एकजोडी आमा छोरी हुनुहुन्छ आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्राध्यापक त्यसै गरी उहाँ पराशर कलेज दमौलीका पनि प्राध्यापक हुनुहुन्छ सँगै उहाँ सञ्चार कर्मसँग पनि जोडिनु भएको छ क्रियाशील महिला पत्रकार तनहुँकी सदस्य हुनुहुन्छ साथसाथै साहित्य क्षेत्रमा पनि उहाँलाई हामी देख्न पाउँछौँ साहित्य प्रेमी आदरणीय व्यक्तित्व प्रकृति खनाल उहाँसँगै उहाँकी 70 वर्षीय आमा सुमित्रा खनाल जो चाहिँ म्याग्दे गाउँपालिका एक गुडादी निवासी हुनुहुन्छ सुमित्रा खनाल आमा उहाँकी छोरी प्रकृति खनाल उहाँहरू दुवैजनालाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सम्पूर्ण युनिट र कार्यक्रम प्रस्तोता अस्मिजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु
आमाबाट म कार्यक्रम सुरु गर्न चाहन्छु हाम्रो कार्यक्रम पनि आमासँग धेरै सम्बन्धित छ 70 वर्ष पुग्नु भएको रहेछ तपाईँलाई चाहिँ अहिले कस्तो लाग्छ आफ्नो जमाना सम्झदा चाहिँ अहिले कस्तो लाग्छ कतिको परिवर्तन भयो जस्तो
लाग्छ
हजुर आश्चर्य लाग्छ है धेरै आमाहरूले यस्तै भन्नुहुन्छ कि होइन सबै आमाहरूको चाहिँ आफ्नै किसिमको कथा छ हामी तपाईँको पनि अलिकति बाल्यकालको त्यो बेलाको कथाहरू चाहिँ सुन्न मन लाग्यो कहाँ जन्मनु भयो कसरी हुर्कनु भयो अलिकति बताइदिनुहोस् न
किउँ चामटमा जन्मिए
हजुर
त्यही यहाँ दाउरा पानी पँदेरोमा हुर्किएँ
हजुर
आमाको आस्था कमै थियो गृहस्थी गरेर खाने
हजुर
दुःख सुख गरेर हुर्किएँ
दुःख सुख गरेर हुर्किनु भयो है त्यो बेलामा त सानैमा बिहे गर्ने चलन हुन्थ्यो क्या अरे तपाईँको चाहिँ कस्तो भयो कति वर्षको उमेरमा
10 मात्रै लाग्यो
त्यो बेलामा विवाह भनेको के हो भन्ने थाहा पाउनु भएको थियो बिहे गर्ने बेलामा कसरी भयो बिहे?
थाहा पाउने बुवा आमाले दिनु हो
हजुर।
अब दिएर नि म उही नै बसेँ
हजुर। माइतै बस्नुभयो के समय?
तिन वर्ष माइतै बसेँ
हजुर।
अनि आएँ
हजुर।
आएर यही घर हो, अब दुःख सुख गरियो।
तपाईँ चाहिँ 9 वर्षको हुनुहुन्थ्यो अनि बुवा चाहिँ कति वर्षको हुनुहुन्थ्यो नि?
धेरै पाएको हुनुहुन्थ्यो उहाँ त, कति 26 वर्ष।
26 वर्षको र 9 वर्षको मान्छे बिच बिहा भयो। त्यसपछि पनि माइतै बस्नु भएको रहेछ 3 वर्ष जति, त पढ्ने लेख्ने अवसर चाहिँ पाउनु भयो कि भएन?
अब छोरा पनि छोरी नपढ्ने भन्ने पनि गर्नुभयो, अनि हामी पढिएन, दाइ भाइ मात्रै पढ्नुभयो
हजुर। कति हुनुहुन्थ्यो परिवारमा दाजुभाइ दिदी बहिनी चाहिँ?
3 छोरी 3 छोरा भन्दा 6 थियौँ,
छोरी
जानुभयो, अहिले हामी 5 छौँ।
कस्तो लाग्थ्यो त्यतिखेर, होइन हामीले पनि पढ्न पाए हुन्थ्यो भन्ने त तपाईँलाई लाग्थ्यो होला?
अब घर धान्नु नि पर्यो, पानी बोकिदिनु पर्यो, आमालाई गाह्रो, वस्तु पालेपछि घाँस काटिदिनु पर्यो
हजुर।
अब त्यो सबै कुरो गर्नुपर्ने कुरो गर्नु परेन र
भन्नुहुन्थ्यो होला कहिले काहीँ आमा बुवालाई, हामी पनि जान्छौँ पढ्न
भन्थ्यौँ।
भन्नुहुन्थ्यो के भन्नुहुन्थ्यो बुवा आमाले चाहिँ?
काम सकिन्छ र कसले गर्छ र भन्नुहुन्थ्यो नि
हजुर।
भैँसी पालेखा घाँस काट्नु पर्यो, गोरु पालेखा चराउनु जानु पर्यो
हजुर।
फुर्सदै हुन्थेन,
फुर्सदै हुन्थेन। प्रकृतिजी अझतिर आएँ म है, आमाको कुरा सुन्यौँ, उहाँहरूलाई अहिलेको जमाना देख्दा अचम्म लाग्छ होइन, खुसी हुनुहुन्छ सायद, तर हामी उहाँहरूको जमानाको कुराहरू सुन्दा चाहिँ अलिक दुखित हुन्छौँ। के लाग्छ पहिले र अहिलेमा चाहिँ कति समाज कुन स्तरमा चाहिँ बदलिरहेको छ जस्तो लाग्छ?
अब हाम्रो समाजमा जति अपेक्षित सकारात्मक रूपान्तरणीय परिवर्तन हुनुपर्ने हो, अपेक्षित रूपान्तरण परिवर्तन चाहिँ हुन सकेको अझै पनि छैन। आमाका कुराहरूसँग जोड्ने हो भने केही कथा जस्तो हामीलाई लाग्नु स्वाभाविकै भए पनि, तर अहिलेको पछिल्लो परिप्रेक्ष्यमा पनि महिलाहरू चाहिँ एकदम हामीले सोचे जस्तो 100% परिवर्तन आए भन्ने चाहिँ मेरो बुझाइ छैन। अझै यसलाई रूपान्तरणीय परिवर्तन गर्नका लागि हामी जस्ता धेरै महिलाहरूको एक्लै गरेर केही कुरा पनि सम्भव छैन। मेरो त अब आमाकै कथा पनि सुनिसक्नुभयो हजुरले भर्खर सुन्दा पनि, एउटा मेरो आमाको 9 वर्षको उमेरमा विवाह भयो अनि मेरो बाबा चाहिँ 26 वर्षको हुनुहुन्थ्यो
त्यो बेलामा चाहिँ एकदम अनमेल बिहेको होइन, त्यस्तो खालका धेरै किसिमका चाहिँ विभेदहरू थिए महिला र पुरुष बिच तपाईँले भन्नुभयो, र अझै पनि परिवर्तनको चाहिँ जति हुनुपर्थ्यो त्यो चाहिँ महसुस भएको छैन भनेर भन्नुभयो होइन
हजुर। ती आमाका कथाहरूमा चाहिँ हामीले चाहिँ अधिकार पनि खोज्न सक्नुपर्छ भन्ने चाहिँ मेरो बुझाइ हो। कहाँनिर भने हामी अझै पनि मेरै बिहेको कुरो गर्ने हो भने पनि, अब म 16 वर्ष कि हुँदा चाहिँ मेरो श्रीमान चाहिँ 26 वर्षको हुनुहुन्थ्यो होइन, पारिवारिक पृष्ठभूमिमा जेनेरेसन ग्याप थियो। मम्मी 9 वर्षकोले 26 वर्षको बुवासँग बिहा गर्नुभयो भने मैले त 16 वर्षकोले 26 वर्षकोसँग बिहा गर्दा चाहिँ त्यस खासै अन्तर होइन भन्ने परिवारको बुझाइ भयो कि। तर अब हामीलाई त के लाग्थ्यो भने अब
10 वर्ष
भनेको त हाम्रो पिरियडमा चाहिँ एकदम धेरै हो। अझै पनि यस्ता कुराहरू कयौँ कुराहरू अझै पनि बिहे गर्ने मामिलामा पनि केटी चाहिँ धेरै कान्छी ल्यायो भने सुख पाइन्छ होइन, महिला चाहिँ बिहा गरेको भनेकै एउटा हेल्परको रूपमा हो भन्ने चाहिँ अझै पनि हाम्रो बुझाइ छ। यस्ता बुझाइहरू चाहिँ चिर्न जरुरी छ हामीले, र आवाजहरू जति सशक्त गर्न सक्छौँ, जति चाहिँ महिलाहरू सबै मिलेर एकीकृत हुन सक्छौँ, अनि बल्ल हाम्रा आवाज चाहिँ समाजमा रूपान्तरित हुने हुन्। अधिकार लिन छ भनेर आफूले चाहिँ गर्नुपर्ने दायित्व उत्तरदायित्वहरू बिर्सिएर कर्तव्य मात्रै म चाहिँ अधिकार मात्रै लिन्छु भन्न लायो भने सामाजिक विचलन आउँछ र यसले समाज झन् दुर्घटना हुने खतरा बढेर जान्छ। मलाई चाहिँ के लाग्छ भने आफूले अधिकार लिँदै गर्दा आफ्ना कर्तव्यहरू, आफ्ना उत्तरदायित्वहरू, आफ्ना जवाबदेताहरू पनि वहन गरियो भने चाहिँ त्योबाट केही सकारात्मक परिवर्तन हुने हो कि भन्ने लाग्छ। कस्तो छ भने अहिलेको प्रचलन चाहिँ अब हाम्रो यो नेतृत्वमा पनि अलिकति के छ भने सक्षम नेतृत्व बन्न सकिरहेको छैन। अब महिलालाई चाहिँ धेरै युवाहरू विदेशी नै बाध्य भएका छन्। विदेशी नै बाध्य हुनु भनेको हाम्रो युवाहरूको बल बैंस अनि श्रम होइन, रगत पसिना विदेशी भूमिमा भिज्न बाध्य छ। अब ती विदेशी भूमिमा भिजेका रगत होइन पसिना बल बैंसलाई नेपालमा कसरी भित्र्याउने, त्यो एउटा नेतृत्वको पनि एउटा जोखिम प्रश्नको रूपमा चाहिँ मैले देख्ने गरेको छु। बार बार मैले आर्टिकलहरू पनि लेख्छु, त्यसमा लेख्दा पनि यी कुराहरू चाहिँ मैले समावेश गरेकी हुन्छु। मलाई के लाग्छ भने यी युवाहरूलाई चाहिँ आफ्नो स्वदेशमा नै रोजगारी दिन सकिएको खण्डमा धेरै सामाजिक विचलनहरू न्यूनीकरण हुने हो कि भन्ने लाग्छ। अहिलेको ठुलो गम्भीर सङ्कट भनेको के छ भने छोराहरू वैदेशिक रोजगारमा जाने अनि श्रीमतीहरूलाई चाहिँ बजार ल्याइदिने अनि ल्याइदिएपछि श्रीमतीहरू चाहिँ अब उनीहरूको दुःख यस्तो छ विदेशमा भन्ने होइन, घर परिवारले दुःख मान्छन् कि भनेर उनीहरूले केही कुरा ढाँटेका पनि छन्। केही कुरा ढाँट्दाखेरि चाहिँ उनीहरूले के छ भने पैसा आफ्नो श्रीमतीलाई पैसा नपठाएर पनि भएन, पठाइदिन पर्यो, त्यो पैसाको दुरुपयोग भएर झन् अनावश्यक घटनाहरू बजारमा चाहिँ अनावश्यक घटनाहरू घट्ने गरेका पनि छन्। त्यसले चाहिँ झन् सामाजिक विचलन ल्याइदिएको छ।
यस्ता कुराहरू चाहिँ न्यूनीकरण गर्न स्वयं महिलाहरू, तपाईँले भन्नुभयो मैले प्राज्ञिक क्षेत्रबाट होइन के लेखहरू मार्फत, त्यसै गरेर महिलाहरूसँग भेटघाट हुँदाका कुराहरू विभिन्न कार्यक्रम मार्फत प्राध्यापन गर्नुहुन्छ, आफ्नो शिक्षण मार्फत पनि गर्न सकिने कुराहरू महिलाहरूलाई चाहिँ हामीले गर्नुपर्ने चाहिँ के हो त भनेर चाहिँ भन्नुपर्ने कुराहरूदेखि लिएर स्वयं महिलाहरू पहिलाको तुलनामा त अहिले अवसर पनि छ अनि शिक्षा धेरै जस्तो त शिक्षित नै हुनुहुन्छ, त्यति हुँदा हुँदै पनि तर महिलाहरूको चेतनामा चाहिँ त्यति धेरै विकास भएको चाहिँ देखिँदैन।
अब यस्तो छ अस्मिजी, यसमा चाहिँ महिलाहरूको भूमिका भनेको दोहोरो छ, एउटा उत्पादक भूमिका छ, एउटा पुनरुत्पादक भूमिका छ। समाजमा उत्पादक भूमिकामा नगए कार्यालयको हामी वफादार कर्मचारी हुन सकिएन, पुनरुत्पादक भूमिका हेरिएन भने हामी परिवारको जिम्मेवार बुहारी, जिम्मेवार छोरी, जिम्मेवार आमा होइन हुन सकिएन। त्यसले पनि हामीलाई के बनाइदिएको छ भने पछाडि पारिदिएको छ। जैविकता त हामीसँग छँदैछ, आमा हुनु पाउने 10 महिना चाहिँ गर्भमा राख्ने भन्ने हामीले नगर्ने त कहीँ पनि भनिएको छैन। तर जुन सामाजिक लिङ्गभेद छ त्यसले पनि के बनाइदिएको छ भने हुर्काउन त बाबाले नै हुन्छ नि त होइन, यदि बोतलकै दुध ल्याउने हो भने उसको केयरिङ गर्न त बाबाले पनि हुन्छ। तर हाम्रो के छ भने यत्रो छोरा छोरी छोडेर चाहिँ होइन, मेरै हकमा पनि यत्रो छोरी छोडेर चाहिँ कलेज पढाउन जाने बिहान बिहान कटाएर होइन, त्यो धेरै हाम्रो समाजको वरिपरिको जुन हुनुहुन्छ त्यसले नपढाएर के हुन्छ र उसको श्रीमानले कमाएकै त छ नि, असन्तोषी हो भन्ने टाइपका जुन लान्छना लाग्छ नि जब समाजमा, त्यो लान्छना लाइन्जेल चाहिँ के हुन्छ भने एउटाले पनि त्यही भन्यो, अर्कोले पनि त्यही भन्यो, हो कि क्या हो, त्यो पनि उसले पनि त्यही भन्यो, हो कि क्या हो, मैले त यो खास मैले किन कमाउनु पर्यो, मेरो श्रीमानले कमाइरहनु भएको छ, मलाई पाल्नु भएकै छ, उहाँले के खान्छौ के गर्छौ भनेर दिनु भएकै छ, म नै असन्तोषी हो क्या हो, मनले प्रतिप्रश्न गर्न सुरु गर्छ। अनि त्यसपछि हामी के हुन्छ भने उत्पादक भूमिकामा शून्य हुन्छ हाम्रो। जब उत्पादक भूमिका शून्य हुन्छ हामीसँग अर्थ हुँदैन, अर्थ नहुनु भनेको निर्णायक पावर नहुनु हो। जब हामीसँग पैसा हुँदैन, पैसा नभइसकेपछि हामीसँग निर्णय गर्ने क्यापासिटी हुँदैन, क्षमता हुँदैन, त्यसपछि हामीले केही गर्नै सक्दैनौँ, आफूले चाहेका अधिकारहरू माग्न पनि सक्दैनौँ र गर्नुपर्ने कर्तव्य पुरा गर्न पनि सक्दैनौँ। जब पैसा हुन्छ, पैसा भयो भने बुवा आमालाई माया गर्न पनि पैसै चाहिन्छ। बिरामी भयो त मानौ, मेरो दिदी बहिनीकै कुरा गर्ने हो भने मेरो दिदीसँग पैसा छ मसँग पैसा छैन भने मेरो आमाले त जसले औषधि उपचार गरिदियो उसैलाई माया गर्नुहुन्छ नि त, प्यार गर्नुहुन्छ नि त। त्यस कारणले पनि मैले के गर्न सक्दिनँ भने मैले निर्णय लिन सक्दिनँ, मेरो आमालाई चेक गर्न लिएर जान नसकेपछि त्यो समाजले नि मलाई के भन्ने गर्छ, उसले चाहिँ गरिन उसले चाहिँ गरी भन्ने गर्छ। अनि त्यसपछि मेरो मन के हुन्छ, बिस्तारै चाहिँ मैले जति गरे नि हुँदैन, आखिर केले गराएको भन्दा त्यो अर्थले बनाएको हो। यस्ता कुराहरूले चाहिँ के गरिदिएको छ भने हाम्रो समाजलाई चाहिँ अझै पछाडि धकेल्ने काम चाहिँ गरिरहेको छ। यो सामाजिक लिङ्गभेदलाई म दोष दिन्छु, किनभने हाम्रो सोचाइ हाम्रो मानसिकता अझै पनि के छ भने महिला चाहिँ गृहस्थी लाइफ घरमै बस्ने हो, उसले चाहिँ घरको यो लौधन्ना नै गर्ने हो, त्यही रमाउनु पर्छ भन्ने सोचाइ चाहिँ अझै पनि छ। मैले धेरै नानीहरूलाई प्राध्यापन गर्ने क्रममा कलेजका नानीहरूलाई नि के भन्ने गर्छु भने अहिले चाहिँ चौतर्फी नलेज हुनुपर्छ, तिमीहरू विषयगत रूपमा मात्र भन्दा पनि तिमीहरूले चाहिँ यो समाजमा समायोजन हुने खालको शिक्षा चाहिँ तिमीहरूलाई आवश्यक पर्छ। तिमीहरू महिला भएर होइन महिलाको वकालत कसरी गर्ने, वकालत गर्ने भन्दैमा अधिकार मात्रै मागेर पनि हुँदैन, पछिल्लो पुस्तालाई चाहिँ हामीले अघिल्लो पुस्तालाई कसरी सम्मान दिन सकिन्छ, त्यसले चाहिँ समाजलाई चाहिँ अलिकति रूपान्तरणीय परिवर्तन ल्याउँछ भन्ने कुरा चाहिँ मैले मेरो प्राध्यापनको क्षेत्रमा आएका छात्रहरूलाई होस् या यो मिडियासँग पनि सम्बन्धित भएको भएर यो क्रियाशील महिला पत्रकार तनाउको सदस्य पनि भएको कारणले मेरा धेरै आर्टिकलहरूमा पनि मैले महिला आवाज चाहिँ बुलन्द गराउने कोसिस गरिरहेको छु।
म आमातिर गएँ अब है, 9 वर्षको हुँदा तपाईँको बिहे भयो अनि त्यसपछि 3 वर्ष त तपाईँ माइतै बस्नुभयो, तपाईँको कथातिर नै लाग्यो हामी फेरि अब होइन। अनि बच्चा बच्ची चाहिँ पहिलो सन्तान चाहिँ कति वर्षको उमेरमा जन्माउनु भयो?
16 वर्ष।
16 वर्षमा है, 16 वर्षको उमेरमा जन्माउनु भयो, कति सन्तान जन्माउनु भयो नि?
चौधवटा
है, 14। अहिले चाहिँ कतिजना हुनुहुन्छ?
3 छोरी छोरी छन्।
3 छोरी छोरी हुनुहुन्छ है। अलि पहिलाको आमा बुवाहरूलाई चाहिँ कमसेकम एउटा छोरा भइदियो हुन्थ्यो हुन्थ्यो भन्ने लाग्दो रहेछ. तपाईँको मनमा चाहिँ
के भने, यी त अर्कालाई दियौँ नि हामीले होइन, या अब भत्क्यो बिग्रियो त पनि तेरो चाहिँ स्वीकार भन्न त पाइन्थ्यो, त्यो पनि पाइएन. मेरो भन्न सम्हाल्नु पर्यो, छोरीहरूको हो नि हुन त, तर पनि यता बिग्रियो मेरै बिग्रियो भन्नु पर्यो, उता बिग्रियो मेरै बिग्रियो भन्नु पर्यो, कसैले लुटे नि मेरै लुटे भन्नु पर्यो. मैले वास्तै नगरी बस्न पाइनँ.
छोरा भएको भए वास्तै नगरी बस्न पाउनुहुन्थ्यो होला त,
त्यो जस्तो लाग्छ. अब पाइन्थ्यो पाइन्थेन, त्यो आफ्नै ठाउँमा छ.
हजुर, छोरीहरू हुनुहुन्छ, छोरीहरूले कस्तो व्यवहार गर्नुभएको छ त
अहिलेसम्म? राम्रै गरे त. अब भोलि थला पर्दा त के गर्लान्?
हजुर,
आज म चल्दासम्म गरेकै छन्.
आमाले छोरी छोरी जन्माउनु भएको, अझै पनि उहाँलाई चाहिँ कहिले काहीँ छोरा भइदिएको भए हुन्थ्यो जस्तो अझै पनि लाग्दो रहेछ. के लाग्छ तपाईँलाई चाहिँ यो समाजमा
अहिले पनि? मैले भने नि असमजी होइन, थोरै मैले जोड्न चाहेँ. हाम्रा दुईवटा सामाजिक प्रक्रियाहरू यस्ता छन् कि अघि आमाले भन्नुभयो जुन मलाई अझ पनि कता कता छोरा चाहिन्छ, जिम्मेवारीको हिसाबले भन्दा पनि उहाँले व्यक्तिगत रूपमा पारिवारिक हिसाबमा कुरा गर्दा चाहिँ दुईवटा कुराहरू जुन एउटा यो क्रिया कर्म छ हिन्दू धर्मको, हामीले नराम्रो संस्कार भन्न मिल्दैन, हाम्रा संस्कारलाई राम्रालाई अनुसरण गरेर लानुपर्छ, नराम्रालाई परिष्कार गर्नुपर्छ, हाम्रो मान्यता हो. तर पनि हिन्दू धर्मका दुईवटा यो कस्ता कस्ता प्रचलनहरू छन् भने, यो क्रियाकर्ममा छोरा चाहिने भन्ने एउटा कल्चरले गर्दाखेरि आजसम्म पनि हजारौँ नानीहरू गर्भभित्र भ्रूण हत्या भएका छन् अनि हजारौँ जन्मिएकालाई पनि पीडा दिएका छन्. अब आमाले भन्नुभएको त्यो कुराले मलाई त चोट परेको छ नि. मलाई अझ पनि छोराको त अपेक्षा गरेछु भन्दा त मैले सकेसम्म त फुलफिल गर्ने कोसिस गरिरहेको हुन्छु होइन. म समय मिलाएर दिनमा यो बेलामा मैले आमालाई फोन गरेँ, आमा खुसी हुनुहुन्छ, म यति बेला आमालाई भेट्न गएँ भने आमा खुसी हुनुहुन्छ भनेर म कामकाजी हुँदा हुँदै पनि मैले त्यसलाई मेन्टेन गर्न खोजिरहेको हुन्छु. अब कता कता छोरा चाहिन्छ, मैले जिम्मेवारी दिन पाइनँ भन्दा मलाई पनि दुःख लागेको छ नि त. अब मेरो आमाले यतिको छोरी भइसकेपछि मेरो दिदीहरू पनि अब एकजना व्यास नगरपालिकामा हेल्थ मोटिभेटर भएर काम गर्नुहुन्छ, अनमी हो होइन, एकजना टिचरै हुनुहुन्छ. अब म यतिको छु भनेपछि मम्मीले चाहिँ एकदम सन्तुष्टि भएर चाहिँ हाँसेर जिउनु पर्ने हो भन्ने मेरो बुझाइ हो कि, मेरो बुझाइ हो. अब कता कता मम्मीले यस्तो भन्दाखेरि के लाग्छ भने, कति हामीले सन्तुष्टि दिन नसकेको हो कि, मम्मीलाई अझै पनि चाहिँ छोराको अपेक्षा हुनु भनेको त खास हामीले माया पुर्याउन नसकिएको हो कि, सम्मान पुर्याउन नसकिएको हो कि भन्ने फिल चाहिँ कता कता खड्किन्छ. मृत्यु संस्कारमा चाहिँ छोरै चाहिने, छोराले चाहिँ क्रियाकर्म गर्ने भन्ने जुन प्रचलन छ त्यसलाई चाहिँ परिष्कार गरेर लानुपर्छ भन्ने मेरो मान्यता हो. पर्छ मैले चाहिँ के सोचेको छु भने, दमौलीकै हकमा पनि हाम्रो वेद व्यास ज्येष्ठ आश्रमका आमाहरूले होइन लासलाई आफै बोकेर लानुभएको धेरै ज्वलन्त उदाहरण छ. अहिले चाहिँ छोरै पाउनुपर्छ भन्ने शोचनीय प्रश्न चाहिँ खडा हुनु भनेको चाहिँ के हो भने मूर्खता पनि हो भन्छु म. किनभने अब सबै कर्महरू चाहिँ छोरीले गर्न सकिन्छ भने छोरा पाउनुको जरुरत चाहिँ किन? मैले चाहिँ के सोचेको छु भने, मेरो दाजुभाइ नभएको पनि कारणले चाहिँ मैले चाहिँ आमाको क्रियाकर्म जुन छ नि त्यो चाहिँ म आफै गर्ने प्रतिबद्धता पनि गरेको छु. किनभने त्यसले चाहिँ के गरिदिन्छ भन्दा, धेरै भ्रूणमा मर्न विवश चेलीहरूलाई चाहिँ प्रोटेक्सन गर्नेछ.
तपाईँ एउटा उदाहरणको रूपमा पनि प्रस्तुत हुन चाहनुहुन्छ?
म उदाहरणको रूपमा पनि प्रस्तुत हुनै पर्ने बाध्यता भइसक्यो कि. अहिलेको जन प्रविधिले के ल्याइदियो भने, छोरा र छोरी हेर्न मिल्ने, पहिला बरु त्यो थिएन, छोरा र छोरी हेर्न मिल्ने अनि छोरी हेरेर त्यो अबोध भ्रूणको सानो बच्चालाई चाहिँ फाल्ने जुन कु प्रचलन आएको छ त्यसलाई न्यूनीकरण गर्नको लागि छोरीले क्रिया नगरी हुँदै नहुने भयो. यदि समाजमा केही परिवर्तन ल्याउँछु भन्ने हो भने आफूले, मैले त भन्छु छोरा हुनेले पनि गर्नुहोस्. यदि महिला हुनुहुन्छ, तपाईँ साहसी हुनुहुन्छ भने तपाईँलाई र छोरालाई, तपाईँको दाजुभाइलाई र तपाईँलाई तपाईँको आमाले समान माया दिएर गर्वमा अनि बराबर समय राख्नु भएको हो, हुर्काउँदा पनि बराबर माया दिनु भएको हो भने तपाईँ किन तपाईँको कर्तव्यमा चाहिँ किन पछाडि हट्नुहुन्छ? दाजुभाइले गर्छन् भन्नुहुन्छ,
तपाईँहरूले
अधिकार पनि लिनुहोस्,
कर्तव्य पनि
निभाउन जान्नु पर्यो के.
यस कार्यक्रममा चाहिँ हामी प्रत्येक महिलालाई आफू छोरी भएर जन्मिएको प्रति कस्तो महसुस भइरहेको छ होइन, त्यो पनि बुझ्ने प्रयास गर्छौँ. तपाईँलाई चाहिँ के लाग्छ, आफू छोरी भएर जन्मिएको प्रति कतिको गर्व गर्नुहुन्छ?
म त एकदम गर्व गर्ने मान्छे हो. म छोरी, म जे छु नि, म आजसम्म पनि मेरो एउटा छोरी छन्, मैले सन्तानलाई चाहिँ अब प्याकअप गरेर उनमै चित्त बुझाएको मान्छे हो कि म. एक हिसाबले भन्ने हो भने त्यहाँ मलाई पनि पारिवारिक दबाव आउँछन्, धेरै कुराहरू आउँछन्, तर मेरो व्यक्तिगत जुन यो निर्णय गर्ने जति अहिलेसम्म मेरो पहुँच नि त्यसमा चाहिँ म एकदम खुसी भएको मान्छे हो र म छोरी भएर जन्मिनु पनि म एकदम खुसी छु. मैले मेरो विवाहमा हाम्रो दाजुभाइ थिएन, यो दाइजो दिने क्रममा नै मेरो दिदीको र मेरो चाँडा चाँडै नै बिहा भयो. मैले के गरेँ भने म सानै थिएँ, 16 वर्षकी थिएँ, मेरो निर्णायक पावर त्यति धेरै स्तरीकृत पनि भइसकेको थिएन. म के भने मेरो भिनाजु बुवा नै भएर काम गर्नु पर्यो मेरो ठुलो भिनाजुले, अनि कान्छु यो चाहिँ लानुपर्छ भनेर भिनाजुको पैसा चाहिँ मलाई दाइजो दिन लाउनु भयो. दुःखै थियो किन भन्दा 9 महिनाको डिफ्रेन्टमा मेरो र दिदीको बिहा भएको थियो. मैले भिना सर त्यो घरसँग स्ट्रगल गर्ने मैले हो, तपाईँले होइन भनेर मैले भिनाजुका पैसा 16 वर्षको केटीले फिर्ता गरिदिएको छु. त्यो घर खाने भनेको मैले हो, म तपाईँको पैसा लिएर त्यो घरमा भित्रिन्न. किन भन्दा मैले रिजाउनु पर्छ त्यो घर, किनभने त्यो घरमा बस्ने पनि सबै मानवीय प्राणी नै हो. उहाँहरूले मेरो व्यवहारलाई चाहिँ भ्यालेस गर्ने हो, मूल्याङ्कन गर्ने हो. मैले दिने बुहारीले दिनुपर्ने सम्मान दिएन भने वाट क्वेसन लाउनु होला. र मलाई परिवारमा पनि मेरो सासु ससुराले कहिल्यै यस्तो नराम्रो गरिएले अनि उहाँले मलाई माया दिनु भएन भन्ने पिरियडै पाइनँ क्या मैले. मेरो आमा जहिलेसम्म सासु आमा जहिलेसम्म बाँच्नुभयो मलाई लाग्छ मम्मीलाई ल्याउँदा यहाँ सासु आमालाई नै ल्याएर राख्न पाए मलाई कति आनन्द हुन्थ्यो होला भन्ने फिल गरेको छु. जन्म दिनुभयो, म 16 वर्षमा म बिहा भएर गएसम्म म कान्छी छोरी हो, अलिकति मातेकै हुन्छन् कान्छी छोरीहरू भन्छु म चाहिँ. दिदीहरूको माया संरक्षणमा हुर्किएका हुन्छन्, त्यो जिम्मेवारी अलिक कम हुन्छ. म बिहे भएपछि जति जिम्मेवारी ग्रहण गर्न पाएँ बिहे माइतीमा चाहिँ अलिक कमै जिम्मेवारी ग्रहण गरेको हो. त्यस्ता कुराहरूमा म सासु आमाले गरेको माया पनि मलाई यति अनुपम छ कि मैले आजसम्म पनि मेरो अमजु दिदीहरू धेरै अनि मेरो अब मेरो श्रीमानहरू पनि धेरैजनामा हुर्किनु भयो. उहाँको सङ्घर्षमा आमा खास मान उहाँ पनि हो भन्ने मैले फिल गर्छु, मैले अनुभव गर्छु. मेरो आमाले जति संस्कार मलाई सिकाउनु भयो त्यस्तै सासु आमाले पनि मलाई सिकाउनु भयो. यी म दुईवटा आमाहरूको चाहिँ एकदम सदा ऋणी रहनेछु भन्ने चाहिँ मलाई अनुभव हुन्छ. म दुईवटा घरको छोरी हुनुमा म एकदम गर्वान्वित छु. आजसम्म पनि मैले मेरो ससुरा सासु ससुराको चाहिँ म बुहारी हो भन्ने आजसम्म मैले फिल गर्नै परेको छैन कि. मेरो घर परिवार नै अलिक एजुकेटेडै हुनुहुन्छ हुन त, त्यो भएर पनि होला मेरो बुवा मेरो ससुरा बुवा नै यस्तो हुनुहुन्छ कि. एकचोटि अस्ति भर्खरको कुरा संवैधानिक परिषदमा सुशीला कार्की दिजु होइसिन्थ्यो होइन, अनि यता सभामुखमा अनसरी घरती दिदी हुनुहुन्थ्यो, अनि यता सबैजना मैला मैला भएको पिरियड जुन थियो तिनै अब तिनैजना मैला भएको पिरियडमा चाहिँ के भन्नुहुन्थ्यो भने मेरो ससुराले रेडियो सुनेर म कान्छी बुहारी हो उहाँको कान्छी सुने सक्यो भने के गरिँदैन अहिले सबै ठाउँमा चाहिँ मैला छन् भनेर चाहिँ हौसला दिने काम गर्नुहुन्थ्यो कि. त्योबाट मलाई के हुन्छ भने इन्करेज हुन्छु मेरो परिवारले दिएको सपोर्ट होइन, मेरो परिवारले दिएको चाहिँ हौसला. आजसम्म पनि मैले बुहारी भनेर चाहिँ त्यो घरमा कुनै बुहारतन खप्न परेको छैन. त्यो नै मेरो लागि के हो भने एउटा उपहार हो मैले सोचेको छु. आमाले जन्माउनु भएको थियो, हुर्काउनु भएको थियो, अनि त्यस मलाई संस्कार पनि दिनुभएको थियो. पढ्नुपर्छ, मेरो बुवा अदालतमा जब गर्नुहुन्थ्यो, मेरो माइतको बुवा, अनि उहाँले जहिले नि न्यायमा र पत्रकारिताको क्षेत्रमा काम गर्नुपर्छ, मेरो सानो छोरी चाहिँ एकदम समालोचनात्मक खुपी भएकी छ भनेर मैले बुवाको इच्छा पुरा गर्नको लागि म मिडियामा काम गरेको. मेरो बुवालाई चाहिँ एउटा श्रद्धा गर्ने भनेको चाहिँ तर्पण दिएर पानी दिएर पिन्न सेलाएर मात्रै चाहिँ श्रद्धा हुँदैन. उहाँले छानेका विचारहरू उहाँले छानेका मार्गदर्शनहरूमा हिँड्न सके भने त्यो चाहिँ मेरो लागि श्रद्धा हो भनेर मैले बाबाको श्रद्धाको लागि मिडियामा काम गरेको हो, पत्रकारितामा काम गर्न थालेँ. र अहिले तनहुँको होइन क्रियाशील महिला पत्रकारको महिला सदस्यको रूपमा पनि म कार्यरत छु.
छोरी छोरी हुनुहुन्थ्यो होइन सबैजना, 16 वर्षकै उमेरमा चाहिँ बुवा आमाले बिहेको निर्णय गरिदिनु भयो.
हजुर
भन्नुभयो अघि बिनाजुले चाहिँ दाइजोको लागि सहयोग गर्छु भन्नुभयो, तर तपाईँले पर्दैन दाइजो दिन भनेर चाहिँ एउटा 16 वर्षको केटीले नि त्यो निर्णय गर्यो. बिहे गर्नुभयो, बिहेपछि पनि पढ्नुभयो, त्यो कुरा त गर्न बाँकी नै छ. 16 वर्षको उमेरमा बिहे गरेको भनेपछि त पक्कै उच्च शिक्षा त तपाईँले बिहेपछि नै गर्नुभयो. संयोगवश परिवार पनि शिक्षित थियो, बुझेको थियो, तपाईँले चाहिँ भन्नुभयो होइन, त्यहाँभित्र पनि आफ्नै खालका संस्कारगत समस्याहरू पनि थिए होला. त्यति हुँदाहुँदै मैले भन्न खोजेको चाहिँ के भने तपाईँलाई नै उदाहरणको रूपमा लिने हो भने यदि एउटी छोरीले एउटी नारीले चाहिँ चाहन्छन् भने
होइन
बाहिर चाहिँ समस्या छ, परिवारमा समस्या छ, समाजमा समस्या छ, यो छैन त्यो छैन, उसले यस्तो भन्छ, समाजले चाहिँ यस्तो भन्ला कि भनेर होइन कि आफैले अलिकति निर्णय लिन सक्यो, आफैले चाहिँ मैले चाहिँ यो गर्नुपर्छ बाधकहरू हुँदाहुँदै पनि अलिकति जबरजस्ती निर्णयहरू लिन
अब
चाहिँ जरुरी रहेछ जस्तो चाहिँ मैले महसुस गरेँ.
कसरी यसलाई म विश्लेषण गर्न चाहन्छु भने म 12 कक्षा पढेर सकाएपछि म घरमा थिएँ, मेरो सासूआमा धेरै रोगी होइसिन्थ्यो, अझै पनि मलाई सम्झिँदा आमालाई स्याहारै गरेर बस्नुपर्छ कि भन्ने पनि मलाई लाग्थ्यो. थियो तर मलाई 13 कक्षा बीएड फर्स्ट इयर भर्ना हुने इन्भाइरोमेन्टमा चाहिँ के भन्नुभयो भने आमाले आफू कमजोरी भएको कारणले मेरो प्रगतिमा बाधक बन्ने हिसाबले होइन कि कान्छी म खाना बनाएर खानै सक्दिनँ कि त पढ्न गइस् भन्ने एउटा प्रतिप्रश्न चाहिँ मलाई सासु आमाले गर्नुभएको थियो अनि त्यो बेलामा मैले के भने भने म कलेज जान्न मलाई भर्ना मात्रै गरिदिनु मैले के भने कलेज भर्ना गरेपछि म इक्जाम दिन जान्छु इक्जाम दिन भनेको वैकल्पिक उपायहरू धेरै निस्किन्छन् थोरै समयको हो त्यही भएर म चाहिँ मलाई भर्ना चाहिँ गरिदिनुहोस् अब मलाई फेरि दमौली कलेजबाट त्यो बेलामा मेरो टपेको पनि मैले एडबाट अनि त्यसपछि मलाई कलेजबाट पनि प्रेसर आएको थियो कि तिमीलाई फ्री सब छात्रवृत्ति मिलाइदिन्छ म आऊ भन्ने प्रेसर आएको थियो त्यसपछि मेरो श्रीमानले चाहिँ के भन्नुभयो भने पब्लिक क्याम्पसमै पढिसकेपछि धेरै कुरा त्यहाँ सबै नियमित जान्छन् प्राइभेट क्याम्पसमा तिमीलाई गाह्रो हुन्छ अरूको जस्तो हुँदैन त्यहाँ पब्लिकमा त कोही कोही तिमी जस्तै छोड्ने पनि हुन्छन् भने जसरी काउन्सिल गर्नुभयो त्यसपछि उहाँले भनेको कुरा पनि ठिक हो जस्तो लाग्यो किनभने आजसम्म मेरो श्रीमान भए पनि उहाँले दिने ममता भनेको मेरो दाईको जस्तो नै छ किन भन्दा मेरो दाजुभाइ पनि छैन मैले उहाँबाट दाजुभाइको माया पनि लुट्नुपर्ने छ त्यही भएर मैले पनि अलि धेरै सम्मान गरेकी छु होला उहाँले पनि अलि धेरै माया दिनुभएको छ होला उहाँसँगको कोर्डिनेसनमा मैले मलाई यो काम गर्न चाहिँ धेरै सहज भएको मैले त्यो विश्वास गरेको छु र म यहाँबाट पठाउनु भएन के अरे म भर्नै हुन्न भनेको भए मेरो पढाइ चाहिँ त्यहीँ ब्रेकअप हुने हो मैले तपाईँको सन्दर्भमा जोड्न चाहेँ त्यहीँ ब्रेकअप हुन्थ्यो सिद्धिन्थ्यो 12 पास भइन्थ्यो त्यसपछि गाउँमै त्यही त हो नि ऐचो पैचो गर्ने मेलापात जाने पर्म हुरीमा हिँड्ने होइन अब कलेस्तीको बसाइ थियो हाम्रो उहाँ अब त्यसरी नै टरिरहन्थ्यो होला तर मैले त्यो कुरालाई के गरेँ भने त्यसलाई सुरक्षित अवतरण कसरी गराउने मेरो करियर पनि नबिग्रियोस् र बुवा आमाको संरक्षण अथवा सम्मान पनि नटुटोस् भनेर मैले भर्ना हुने मात्रै इन्भाइरोमेन्ट त्यो बेलामा बनाएँ भर्ना हुने मात्रै इन्भाइरोमेन्ट बनाएपछि म पढ्दै गएपछि बुहारीको सक्सेस भएपछि जा पढ उहाँहरूले पनि हौसला दिनुभयो कि मैले अघि पनि भने मेरो परिवार अलिकति बुझेकै परिवार हो उहाँहरूले चाहिँ मेरो प्रगतिमा बाधा दिनु भएन मैले भनेको छु अनि त्यो पढ जाऊ जाऊ भन्ने जस्ता कुराहरू थपिदिनु भयो त्यसपछि मलाई झन् हौसला दियो अनि ब्याचलर सकेपछि रेगुलर पास भइसकेपछि पढ्न मलाई मास्टर्स जोइन भयो यो मास्टर्स पनि त्यहीँ आदिकवि क्याम्पस नभएको भए सायद काठमाडौँ जाने इन्भाइरोमेन्ट मेरो बन्दैन थियो किन भन्दा छोरी सानी थिएँ म यो प्रोजेक्टमा एनजिओमा पनि इन्भल्भ भएर काम गर्न थालेँ दिउँसोमा अनि मलाई के भयो फेरि त्यही मास्टर डिग्रीको कलेज आइदियो त्यो कलेजलाई पनि म के भन्छु भने मेरो एउटा करियरको डेभलप गर्ने अस्ति पनि सप्ताह भयो मलाई के भयो भने मसँग पैसा नहुँदा पनि लोन गरेर पनि दिन मलाई किनभने मास्टर डिग्रीको सर्टिफिकेट मलाई त्यसले दिएको हो म न त्यो खुल्दैनथ्यो त्यहाँ मास्टर डिग्री खुल्दैनथ्यो भने म जस्ता हजारौँ छोरीहरू हजारौँ बुहारीहरू भन्छु म त अझै छोरी त बरु किन भन्दा बिहे नगरेका छोरीहरूलाई पढ्न पठाइने चलन तर हजारौँ म जस्ता बुहारीहरू चाहिँ यो उच्च शिक्षाबाट चाहिँ वञ्चित हुन्थे त्यसकारण यस्ता कलेजहरू चाहिँ ठाउँ ठाउँमा स्थानीय जुन अहिले सरकारको संहिताको अवधारणमा स्थानीय त आहा त्यस्तै हो यस्ता क्याम्पसहरू भनेको पनि आफ्नो सिंहदरबारको अधिकार घरबाट लिए जस्तै काठमाडौँमा टियुमा पढ्न जाने मान्छेले मैले त त्यहीँ पढ्न पाएँ यसले नै मलाई के गरिदियो भने एउटा परिपक्व महिला अथवा प्रागिक महिलाको एउटा उचाइ थपिदिने काम चाहिँ यो आदिकवि क्याम्पसले नै गरेको छ कि त्यही भएर मैले कहिल्यै बिर्सिन सकिनँ त्यहाँ पढाउन पाउँदा मैले त्यहाँ भोलिन्टियर भए नि गर्छु भनेको झन् प्राध्यापकै हुन पाउनु भनेको चाहिँ मेरो अभाग्य हो त्यो चाहिँ मेरो एउटा जन्मथलो हो जस्तो मलाई चाहिँ फिल भइरहन्छ अझै पनि
तपाईँको पनि कुरा सुन्न मन लाग्यो अब पहिलाको र अहिले त धेरै फरक छ अचम्म पनि लाग्छ भन्नुभयो होइन तपाईँहरूलाई चाहिँ यो परिवर्तनदेखि चाहिँ कि पहिला चाहिँ तपाईँले नै पढ्ने अवसर पाउनु भएन त्यति हुँदाहुँदै पनि छोरीहरूलाई त प्राध्यापक बनाउनु भएको छ शिक्षक बनाउनु भएको छ स्वास्थ्यकर्मी बनाउनु भएको छ होइन सबै सफल हुनुहुन्छ छोरीहरू पढाउँदा लेखाउँदा कतिको गाह्रो भयो त्यतिखेर
हामी बोर्डिङ सँगै पढाउन सकिएन स्कुलमा पठाइयो नानी
हजुर
आफ्नो मेहनतले भए
हजुर
नले मेहनत गरे
भनेपछि हामीले पढ्न नपाए पनि छोरीहरूले चाहिँ गरे भनेर अहिले खुसी चाहिँ हुनुहुन्छ
आत्मा खुसी छ
अनि अलिकति चाहिँ पहिला तपाईँहरूले धेरै दुःख पाउनुभयो आफ्नै किसिमका दुःखहरू थिए अहिलेका महिलाहरूलाई पनि आफ्नै किसिमका दुःख छन् अघि प्रकृतिले भन्नुभयो प्रकृतिजीले होइन अनि अहिलेका महिलाहरूसँग अहिलेका सन्तानहरूसँग तपाईँहरूको यो सन्तान पुस्तासँग चाहिँ तपाईँहरूको गुनासो के यस्तो गर्दै हुन्थ्यो यिनीहरूले भन्ने चाहिँ के लाग्छ नि
छोटो छोरी कस्तो भने अब यिनीहरू बुझे जाने सबै कुरो यिनीहरू परिपक्व भइसके त्यसो भएपछि यिनीहरूले जानेछन् भनेर बढी हामीले बुद्धि दिन भन्दा उनीहरूसित लिने हो कि जस्तो लाग्छ अब हामी भन्दा यिनीहरू पक्का भएछन् भनेर
हजुर
यिनीहरूले नै हामीलाई दिएको बुद्धि राम्रो हो कि जस्तो लाग्न थाल्यो अब त
हजुर भनेपछि त्यस्तो चित्त दुखाइ केही छैन
दुख्दैन यिनीहरूले दुखाएका नि छैनन् दुख्दा नि दुख
हजुर
जति दुःख त पहिल्यै काटिसकियो
हजुर
अहिले आनन्द छ यिनीहरूले सुख काट मिठो खा राम्रो ला सुखसित बस भनेपछि गर्दा पनि जाँगर आएछ तँ गर भनेर अराएको भए लाग्थेन होला नगर भनेपछि झन् खुसी लागेछ
हजुर
दुई हजार सात सालको क्रान्तिसँगै निर्मित तिम्रो सास सन्तान सधैँ अब्बल बनोस् भन्ने गर्यो आस सन्तान सधैँ अब्बल बनोस् भन्ने गर्यो आस गृहस्थीमा जन्माउँदा धेरै पीडा सहयौ होला तिमी जस्ती आमा पाउँदा कुन सन्तान खुसी हुन्न होला तिमी जस्ती आमा पाउँदा कुन सन्तान खुसी हुन्न होला आजसम्म लागिरह्यौ सन्तानको हित बढुन् भन्दै दुःख शास्ति बिर्सिएर यिनै अघि बढुन् भन्दै जिउनु पर्छ भन्छौ जीवन सङ्घर्षको थलो मान्दै केही गर्नुपर्छ भन्छौ साथ साथ विचार जान्दै
कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा प्रकृति खनाल जो पेसाले प्राध्यापक हुनुहुन्छ सँगसँगै क्रियाशील पत्रकार महिला सङ्घ WWJ तनहुँसँग पनि उहाँ चाहिँ आबद्ध हुनुहुन्छ र उहाँसँगै उहाँकी 70 वर्षीय आमा एकदमै ममतामय आमा सुमित्रा खनालसँग आजको छलफल प्रस्तुत गऱ्यौँ तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ केही सल्लाह सुझाव वा प्रतिक्रिया भए शुक्ला गण्डकी FM फोन नम्बर 0065414378 फोन गर्नुहुन अनुरोध छ कार्यक्रमको अर्को अङ्कमा फेरि यस्तै छलफल सहित म प्रस्तुत हुने नै छु आजको कार्यक्रमबाट भने अस्मितालाई बिदा दिनुहोस् हवस् त नमस्कार